यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आज विश्व क्यान्सर विरूद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै 10 देखि 14 वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान आजैबाट शुरू हुँदै आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा माओवादी केन्द्रद्वारा नेताहरूको जिम्मेवारी हेरफेर। पाथीभरा मन्दिर क्षेत्रमा केबल कार निर्माणको विषयमा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र स्थानीय समूहबीच वार्ता। सिरियामा कार बम विस्फोट हुँदा 15 जनाको मृत्यु र मेक्सिको र क्यानेडालाई थप कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय 1 महिनाका लागि स्थगित।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस् डेटा चलाउनुहोस् संसार भरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज विश्व क्यान्सर विरूद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी 4 यो दिवस मनाउने गरिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सर रोगको फैलावट बढ़दै गएको छ। विश्वभरि क्यान्सरले गराउने कुल मृत्युको करिब 1/3 सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, असन्तुलित आहार र नियमित व्यायामको कमीका कारणले हुने गरेको छ। बाँकी क्यान्सरका कारणमा विकिरणको प्रभाव, वातावरणीय प्रदूषणका साथै अन्य संक्रमणहरू रहेका छन्। नेपाल सरकारले क्यान्सर रोग सम्बन्धी जनचेतनाका कार्यक्रमका साथै सरकारले क्यान्सर पीड़ितलाई लक्षित गरेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सर पीड़ितका लागि 1,00,000 रूपियाँसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप उपचार सहायता प्रदान गर्दै आइरहेका छन्। पछिल्लो दिनहरूमा नेपालमा पनि क्यान्सरका बिरामीहरूको संख्या बढ़दो क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्जवल चालिसेले क्यान्सरको तेस्रो र चौथो चरणलाई निको पार्न कठिन भए पनि पहिलो र दोस्रो चरणलाई निर्मूल गर्न सकिने बताउनुभयो। उहाँले पहिलो चरणमा रोगको पहिचान हुन सक्यो भने त्यसले कुनै लक्षण र समस्या नदेखाउने भएकाले उपचार सम्भव हुने जानकारी दिनुभयो। त्यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथुकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण शाहीले क्यान्सर थाहा पाउने बित्तिकै उपचार भए जस्तो सुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो। यसैबीच काठमाण्डौको शिवपुरी माध्यमिक विद्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीले आज खोप अभियान शुभारम्भ गर्नुहुनेछ। सरकारले आजदेखि देशैभर एकैसाथ पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान सञ्चालन गर्दैछ। खोपको शुभारम्भ शिवपुरी माध्यमिक विद्यालयबाट प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ। अभियान अन्तर्गत सरकारले 6 देखि 10 कक्षासम्म अध्ययनरत छात्राहरू र कुनै कारणवश विद्यालय बाहिर रहेका 10 देखि 14 वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने गरी तयारी पूरा गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
माघ 22 अर्थात विश्व क्यान्सर दिवसको अवसर पारेर विद्यालय लक्षित पाठ्यघरको मुखको क्यान्सर विरूद्धको खोप अभियान सञ्चालन गरिँदैछ। माघ 22 गतेदेखि फागुन 6 गतेसम्म सञ्चालन हुने खोप अभियानमा देशैभरका 16,88,768 जना किशोरीहरूलाई खोप लगाउने तयारी सरकारको छ। त्यसका लागि करिब 17,50,000 खोप खरिद गरेको र खोप सम्बन्धित विद्यालय तथा स्वास्थ्य संस्थामा पुर्याउने, स्वास्थ्यकर्मी र स्वयंसेवक खटाउने लगायतका काम पूरा भइसकेको स्वास्थ्य तथा जनसंख्या शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो।
दुई हप्तालाई विद्यालय लक्षित खोप अभियान चलाइरहेका छौँ। देशभरिमा हाल चाहिँ 16,88,468 जना 10-14 वर्ष उमेरका वा कक्षा 6-10 अध्ययनरत छात्राहरूको चाहिँ संख्या छ। त्यही संख्या अनुसार चाहिँ हामीले स्वयंसेवकहरू, त्यसपछि सुपरिवेक्षकहरू, स्वास्थ्य कर्मीहरू सबै चाहिँ परिचालन गरिसकेका छौँ र तीलाई पुग्ने गरी लगभग 7.5 लाख खोपको मात्रा नेपालभित्र ल्याएर पनि प्रदेश र जिल्लासम्म चाहिँ र खोप लगाउने केन्द्रसम्म चाहिँ पुगिसकेको यहाँहरूलाई जानकारी गराउन चाहे।
हाल नेपालमा हरेक दिन 6 जना महिलामा पाठ्यघरको मुखको क्यान्सर लाग्ने गरेको र त्यसमध्ये 4 जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ। पाठ्यघरको मुखको क्यान्सर निर्मूल पार्न र यसबाट बच्नका लागि सरकारले एचपीभी खोप अभियान सञ्चालनमा ल्याएको हो। एचपीभी खोपको कुनै पनि साइड इफेक्ट नहुने भएकाले लक्षित सबैलाई खोप अभियानमा सहभागी भई खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर बुढाथोकी,
नेपालको तथ्याङ्क हेर्ने हो भने चाहिँ पाठ्यघरको मुखको क्यान्सरले गर्दा हरेक दिन 4 जना महिलाहरूको मृत्यु हुने तथ्याङ्क छ। त्यो चाहिँ जनस्वास्थ्य समस्याको रूपमा रह्यो। भोलिका दिनमा पाठ्यघरको मुखको क्यान्सरले गर्दा जटिलता हुने, मृत्यु हुने चीजलाई रोक्न सकियोस् भनेर नेपाल सरकारले यो खोप अभियान चलाएको हो।
एचपीभी खोप सन् 2006 पत्ता लागेको र हालसम्मको अनुसन्धानका आधारमा यो खोप एक मात्रा लगाएपछि जीवनभरलाई पुग्ने देखिएको छ। पाठ्यघरको मुखको क्यान्सरको जोखिम बढ़ाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस संक्रमण रहेकाले त्यसको विरूद्ध खोप लगाउन लागि हो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
चितवनको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक रूपमा सेवा दिन थालेपछि स्थानीय लाभान्वित भएका छन्। अस्पतालले कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल, सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल धनगढ़ी र गण्डकीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिँदै आएको छ। अस्पतालले सुर्खेत र धनगढ़ीमा 2 पटक शिविर मार्फत सेवा दिइसकेको छ। आज सुर्खेत र भोलि धनगढ़ीमा तेस्रो पटक सेवा दिइदैछ। गण्डकीमा 1 पटक मात्र सेवा दिइएको छ। अस्पतालका उपनिर्देशक डाक्टर उमेश नेपालका अनुसार चिकित्सक सहित 8 जनाको टोलीले सेवा दिने गरेको छ। 1 पटकमा 150 जना हाराहारी क्यान्सरका बिरामीले सेवा लिएको उहाँले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गत साउन 27 गते सार्वजनिक गर्नुभएको आफ्नो योजना तथा प्राथमिकतामा क्यान्सर उपचार सेवा विस्तार गर्ने उल्लेख गर्नुभएको थियो। सोही बमोजिम बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले प्रादेशिक अस्पताल सुर्खेत, सेती प्रादेशिक अस्पताल धनगढ़ी र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सेवा दिएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि पर्नु नपर्ने बताउनु भएको छ। श्री पञ्चमीका अवसरमा काठमाण्डुमा हिजो आयोजित युवा अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवालाई विश्व बजारको प्रतिस्पर्धी बनाउने संकल्प गर्नुभयो।
हामी पछाडि पर्नुपर्ने कुनै पनि कारण छैन, हामीले आत्मविश्वास राख्नुपर्दछ। आज दुनियाँमा त्यो छरिसक्यो, ज्ञान पर्याप्त गइसक्यो, अब दुनियाँ अगाडि बढिसक्यो, हामी पछाडि परिसक्यौँ, अब हामी पछाडि पर्नु हुँदैन। मेरो ध्यान, मैले नेतृत्व गरेको सरकारको ध्यान सम्पूर्ण रूपमा आज तीव्र विकास गर्ने, आजका बालबालिकाहरूलाई ठिक ढङ्गले हुर्काउने, उनीहरूलाई आजको आधुनिक शिक्षा, वैज्ञानिक शिक्षासँग परिचित मात्रै होइन दक्ष बनाउने, ग्लोबल्ली उनीहरूको कम्पिटेटिभनेस वृद्धि गर्ने र हामी कोही भन्दा कम छैनौ, हामी अगाडि छौं, हामीसँग हाम्रा महान पुर्खाको जेनेटिक मेमोरी छ।
प्रधानमन्त्री ओलीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरव गाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउनु हुँदै विद्यार्थीलाई देशभक्तिलाई शिरमा बोकेर इमान्दार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिनुभयो। नेपाल र चीन बीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले चीन, भारत लगायत विभिन्न देशसँग मित्रवत सम्बन्ध राख्दै आएको बताउनुहुँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभको फ्रेमवर्कमा सम्झौता लगायत विभिन्न सहकार्यमा विस्तार भएको बताउनुभयो। प्रधानमन्त्री ओली समक्ष विद्यार्थीले उहाँका रूचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विकासका लागि अधिकारको विकेन्द्रीकरण हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति देउवाले सदैव देश र जनताका पक्षमा खटिएर काम गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो। सभापति देउवाले पार्टीमा सुमधुर सम्बन्ध सहितको एकता र क्रियाशीलता आवश्यक रहेको धारणा राख्नुभयो। सभापति पूर्ण बहादुर खड्काले पार्टीको प्रशिक्षण कार्यक्रम केन्द्र प्रदेश जिल्ला एवं निर्वाचन क्षेत्र मार्फत सबै ठाउँमा सञ्चालन हुने जानकारी दिनुभयो। अभिमुखीकरण कार्यक्रममा कांग्रेसको सातवटै प्रदेशका पार्टी सभापति र प्रदेशका प्रशिक्षण विभाग प्रमुख पार्टीका केन्द्रीय पदाधिकारी कास्की जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारी सहभागी हुनुहुन्थ्यो। नेकपा माओवादी केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा हिजो बसेको पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो। बैठकले कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृका प्रसाद यादव, बागमतीमा सचिव हितमान साक्य, गण्डकीमा सचिव दिनानाथ शर्मा, लुम्बिनीमा सचिव चक्रपाणी खनाल, कर्णालीमा स्थायी समिति सदस्य कालीबहादुर मल्ल र सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेललाई इन्चार्जको जिम्मेवारी दिएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले विशेष प्रदेशमा जयपुरी घरती, प्रवास सार्कमा लक्ष्मण पन्त, प्रवास यूरोप अमेरिका अन्तर समिति सचिव राम कार्की, प्रवास एशिया समितिमा केन्द्रीय सदस्य ओम शर्मालाई इन्चार्ज तोकेको छ। यस्तै माओवादी केन्द्रले आगामी फागुन 12 गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले ज्येष्ठ नागरिकप्रति सरकार सचेत र संवेदनशील रहेको बताउनु भएको छ। रूपन्देहीको तिलोत्तमामा निर्माण हुने ज्येष्ठ नागरिक मिलन केन्द्रको अत्याधुनिक भवनको शिलान्यास गर्नुहुँदै उप प्रधानमन्त्री पौडेलले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा र चाहनाप्रति राज्य विमुख हुन नहुने भन्दै वर्तमान सरकारले यी तीनै विषयमा ध्यान दिएको उल्लेख गर्नुभयो। हिजै नेपाल पत्रकार महासंघ रूपन्देहीले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले संविधानको रक्षा, प्रभावकारी कार्यान्वयन, सुशासन सरकारको मुख्य एजेण्डा भएको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशको नतिजा क्रमशः आउने भन्नुहुँदै उहाँले अध्यादेशका सामग्रीहरू छलफल र बहसको विषय बनाउनु पर्ने बताउनुभयो। ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण गर्न लागि केबल कारका विषयमा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयद्वारा गठित वार्ता टोली र स्थानीय पक्षद्वारा गठित वार्ता टोली बीच समस्या समाधानका विषयमा छलफल भएको छ। सरकारी वार्ता टोलीले हिजो सरोकार राख्ने निकाय तथा आन्दोलनरत पक्षबाट बनाइएको वार्ता टोलीसँग छलफल गरेको हो। काठमाण्डौं उपत्यकामै आन्दोलनरत पक्षका प्रतिनिधिसँग वार्ता शुरू गरेको र प्रारम्भिक छलफल अघि बढ़ेको सरकारी वार्ता टोलीका संयोजक प्रेम प्रसाद भट्टराईले बताउनुभयो। यसअघि गृह मन्त्रालयले सहसचिव भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। गृह मन्त्रालयले वार्ता टोली गठन गरेपछि आन्दोलनरत पक्षले मुक्कुमलुङ पाथीभरा संरक्षक संस्था र राजनैतिक दल सम्मिलित वार्ता सहजीकरण समिति गठन गरेको थियो। आन्दोलनरत पक्षले विज्ञप्ति मार्फत प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बु, राम मादेन र सरस्वता सिंगक सदस्य रहेको वार्ता टोली गठन गरेको जनाएको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढ़ाइएको पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ़ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ। नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले अहिले पूर्वी खण्डको विभिन्न 18 स्थानमा कालोपत्रे गर्ने गरी काम भइरहेको जानकारी दिनुभयो। करिब 22 किलोमिटर सड़क कालोपत्रे गरेको अवस्थामा नारायणगढ़बाट दाउन्नेसम्म एक लेन सड़कमा कालोपत्रेको काम सकिने सूचना अधिकारी इन्जिनियर खनालले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई न्याय परिषद सदस्यमा नियुक्त गर्नुभएको छ। नेपालको संविधान बमोजिम नेपाल बार एसोसिएशनको सिफारिशमा राष्ट्रपति पौडेलले उहाँलाई नियुक्त गर्नुभएको हो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आगामी फागुन 8 र 9 गते काठमाण्डुमा केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ। बैठकमा पार्टीको संगठन सुदृढीकरण, ओडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, वामपन्थी शक्ति बीच एकता समान विचारधारा भएका पार्टीसँग बनाइने मोर्चाबारे छलफल गरिने पार्टीले जनाएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले समितिको गतिविधि, प्राप्त उपलब्धि, देखिएका समस्या, चुनौती र आगामी कार्यभार समेटेर सरोकार दर्पण पुस्तक सार्वजनिक गरेको छ। संघीय संसद सचिवालयमा हिजो सरोकार दर्पण पुस्तक विमोचन गर्नुहुँदै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले समितिले प्रकाशन गरेको पुस्तक राष्ट्रिय सभा र समिति मार्फत भएका कामहरूको दस्तावेजीकरण गर्न महत्वपूर्ण भएको बताउनुभयो। अध्यक्ष दाहालले संघीयताको सबलीकरण, हिमालहरूको संरक्षण, जलवायु परिवर्तन, प्रकृतिको संरक्षण लगायतका काममा राष्ट्रिय सभाका समितिहरू गम्भीरतापूर्वक अगाडि बढ़ने बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले थप विमानस्थल निर्माण, भएका विमानस्थलको स्तरोन्नति र व्यवस्थापन, टावर निर्माण, पर्यटन पदमार्ग निर्माण जस्ता मन्त्रालयका काममा राष्ट्रिय सभाले सहजीकरण गरिदिनुपर्ने बताउनुभयो। समितिले सार्वजनिक गरेको पुस्तकमा समिति मार्फत 6 वर्षमा गरेका कामहरू समेटिएको छ। लुम्बिनी प्रदेशमा पछिल्लो 1 वर्षमा 84,000 भन्दा बढ़ी पशुमा कृत्रिम गर्भाधान गरिएको छ। 12 जिल्लाका किसानहरूले उन्नत जातका पशु उत्पादन र खर्च बचतका लागि 84,597 पशुमा कृत्रिम गर्भाधान गराएको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ। मह बिक्रीबाट यस वर्ष रूकुम पश्चिम जिल्लाका किसानले 40 लाख रूपियाँ आमदानी गरेका छन्। गत साउन 1 देखि पुष मसान्तसम्ममा 4 मेट्रिक टन मह उत्पादन गरी बिक्री गरेको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी लाल बहादुर भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार मह प्रति किलो 1,200 रूपियाँसम्म बिक्री हुने गरेको छ। सबैभन्दा बढ़ी मह बाँफीकोट गाउँपालिका र 8-20 कोट नगरपालिकामा उत्पादन हुने गरेको छ। सानीभेरी, त्रिवेणी गाउँपालिका तथा मुसीकोट र चौरजहारी नगरपालिकामा पनि मह उत्पादन हुने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो। काठमाण्डु महानगरपालिकाद्वारा 599 सवारी साधन परीक्षण गरिएकामा 345 वटा धुवा उत्सर्जन मापदण्ड विपरीत रहेका पाइएको छ। काठमाण्डु महानगरपालिकाले निकायगत समन्वयमा गरेको प्रदूषण जाँचका क्रममा 58% सवारी साधन मापदण्ड विपरीत भेटिएका हुन्। जाँच गरिएका सवारी साधन मध्ये पेट्रोलबाट सञ्चालित 23 र डिजेलबाट सञ्चालित 322 वटा धुवा उत्सर्जन मापदण्ड विपरीत भेटिएका काठमाण्डु महानगरपालिका वातावरण विभागले जनाएको छ। पेट्रोलभन्दा डिजेलबाट सञ्चालित सवारी साधन बढ़ी मापदण्ड विपरीत रहेका विभागका प्रमुख सरिता राईले जानकारी दिनुभयो। उहाँका अनुसार सवारी साधनबाट वायु प्रदूषणमा पार्ने असर घटाउन काठमाण्डु महानगरपालिकाले सड़कमा आकस्मिक चेक जाँच गरिरहेको छ। यस क्रममा मापदण्ड विपरीत भएका सवारी साधनलाई मरमत गरेर सञ्चालन गर्न सुझाव दिइएको उहाँले बताउनुभयो। आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्यसहित दोलखाको जिरी नगरपालिकाले सन् 2025 जिरी भ्रमण वर्ष घोषणा गरेको छ। आगामी फागुन 3 गते जिरी भ्रमण वर्ष 2025 औपचारिक उद्घाटन गरिने नगर प्रमुख मित्र जिरेलले बताउनुभयो। 1 वर्षको अवधिमा कम्तीमा 50,000 पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्षको अवसरमा कृषि मेला, खेलकुद सप्ताह, गुराँस मेला, स्ट्रीट फूड फेस्टिवल जस्ता कार्यक्रम आयोजना गरिने नगर प्रमुख जिरेलको भनाइ छ। नेपाल विद्युत प्राधिकरणले काठमाण्डुको कुलेश्वर, बानेश्वर, जोरपाटी र किर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका लागि विद्युत सेवा अवरूद्ध हुने जनाएको छ। ती फिडर अन्तर्गतका स्थानमा हिजोदेखि माघ 28 गतेसम्म बिहान 11 देखि अपराह्न 4 बजेसम्म विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले आजदेखि लागू हुने गरी क्यानेडा र मेक्सिकोबाट आयात हुने सामानमा 25% कर लगाउने निर्णय एक महिनाका लागि स्थगित गरेको छ। हिजो क्यानेडा र मेक्सिकोसँग भएको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर वृद्धि गर्ने योजना एक महिनाका लागि स्थगित गर्ने घोषणा गर्नुभएको हो। वार्तामा मेक्सिको र क्यानेडाले अमेरिकासँगको सीमा सुरक्षा सुधार गर्ने र लागू पदार्थको तस्करी रोक्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि ट्रम्पले कर वृद्धिको योजना एक महिनाका लागि स्थगित गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। मेक्सिको र क्यानेडाले पनि कर वृद्धि गर्ने योजनाबाट अमेरिका तत्कालका लागि पछि हटेको उल्लेख गरेका छन्। सिरियाको उत्तरी शहर मानबिज नजिकै भएको कारबम विस्फोटमा परि 15 जनाको मृत्यु भएको सिरियाको सरकारी संचार संस्था सानाले जनाएको छ। आक्रमणमा 14 महिला र 1 पुरूष गरी 15 जनाको मृत्यु भएको व्हाइट हेलमेट उद्धारकर्तालाई उद्धृत गर्दै सानाले जनाएको छ। सिरियामा तत्कालीन राष्ट्रपति बसर अल असदको शासनकालको अन्त्यका लागि सन् 2011 शुरू भएको आन्दोलनले पछि गृहयुद्धको रूप लिँदा 5 लाख भन्दा बढ़ी सिरियालीको मृत्यु भएको थियो। गृहयुद्धमा असदको क्रूर प्रतिक्रियाका कारण ठूलो मात्रामा मृत्यु र विनाशपछि अन्ततः डिसेम्बर 24 उहाँलाई पदच्युत गरिएको थियो। नर्वेमा जनवरीमा दर्ता भएका लगभग 96% नयाँ कारहरू विद्युतीय रहेको स्क्यान्डिनेभियाली मुलुक नर्वेले जनाएको छ। नर्वेले सार्वजनिक सड़क प्रशासन ओएफभी का अनुसार गत महीना दर्ता भएका नयाँ कार मध्ये 95.8% हिस्सा विद्युतीय सवारी साधनले ओगटेको जनाइएको छ। रिचार्जेबल हाइब्रिड मोडेल सहित विद्युतीय कारको हिस्सा 96.8%ले बढ़ेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गण्डकी प्रदेशका 9 जिल्लाका सुन्तला उत्पादक किसानहरूले यस वर्ष सुन्तला बिक्री गरेर 4,17,27,00,000 रूपियाँ भित्र्याएका छन्। कृषि विकास निर्देशनालय पोखराले यस वर्ष प्रदेशमा 66,578 मेट्रिक टन सुन्तला उत्पादन भएको जनाएको छ। प्रदेशका मनाङ मुस्ताङ बाहेकका 9 जिल्लामा 5,703 हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको निर्देशनालयका कृषि अर्थविज्ञ मनोज पौडेलले जानकारी दिनुभयो। यस वर्ष सबैभन्दा बढ़ी स्याङ्जा जिल्लामा 1,71,63,90,000 रूपियाँ बराबरको सुन्तला फलेको छ भने सबैभन्दा कम लमजुङमा 3 करोड़ बराबरको सुन्तला उत्पादन भएको छ। यस वर्ष गण्डकी प्रदेशका 9 जिल्लाको 5,713 हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको छ। यस वर्ष गत वर्षको तुलनामा 11% सुन्तला उत्पादन वृद्धि भएको निर्देशनालयले उल्लेख गरेको छ। 2 वर्ष अघि 50,850 मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यो वर्ष बढ़ेर 66,578 मेट्रिक टन सुन्तला उत्पादन भएको हो। गण्डकी प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जीसी श्रेष्ठले सुन्तलाको पकेट क्षेत्र विस्तारका लागि प्रदेश सरकारले सुन्तला खेती गर्ने किसानलाई सिप र प्रविधि हस्तान्तरणमा 50% अनुदान उपलब्ध गराउने योजना ल्याएको जानकारी दिनुभयो। बोरिङ सञ्चालन भएपछि लमजुङका 150 भन्दा बढ़ी घरधुरीले सिंचाईको सुविधा प्राप्त गरी खेती गर्न सक्ने भएका छन्। लमजुङको मर्सेन्दी गाउँपालिका 8 को सिमलचौर भूमिगत सिंचाई अन्तर्गतको बोरिङ उद्घाटन भएसँगै स्थानीय जनताले सिंचाई सुविधा प्राप्त गर्ने भएका हुन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले बोरिङको उद्घाटन गर्नुहुँदै गाउँको विकासको लागि कृषिमा आधुनिकीकरण गर्न आवश्यक भएको बताउनुभयो। मन्त्री गुरूङले सिंचाई सुविधा पाएसँगै खेतीपाती र उत्पादनमा जोड़ दिन स्थानीयलाई आग्रह समेत गर्नुभयो। मन्त्री गुरूङले बोरिङ सञ्चालनमा आएपछि त्यसको भरपूर सदुपयोग गर्न किसानहरूलाई आग्रह गर्दै बर्खे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता अब हट्ने उल्लेख गर्नुभयो। कार्यक्रममा मर्सेङ्दी गाउँपालिका वार्ड नम्बर 8 का अध्यक्ष धन सिंह तामाङले पानीको अभाव अभावले थुप्रै खेतबारी बाँझै रहेकोमा बोरिङ सञ्चालन भएपछि अब खेती गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीहरूले चालू आर्थिक वर्षको छ महिनामा झण्डै 56,83 करोड रुपियाँ खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको विवरण अनुसार गत वर्षको सोही अवधिको तुलनामा 2 अर्ब बढी रकमले त्यस्तो खर्चमा कमी आए पनि शिक्षाको नाममा रकम विदेशिने क्रम बढ्दो रहेको छ। अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि 58,95 करोड बराबरको रकम विदेशिएको थियो। पाल्पाको रामपुर नगरपालिकाले नगरभित्र उत्पादित सामग्रीलाई बजारीकरण तथा प्रवर्धनमा सहयोग गर्न थालेको छ। नगरभित्रका महिला उद्यमीहरूले उत्पादन गरेका वस्तुलाई हाल त्यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री वितरण तथा प्रवर्धन गरेको जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
चर्च वाइज युनाइटेडले एन्फा युसु र युथ लीगमा सोमबार एएफसी खुमलटार विरूद्ध 4-0 सहज जित निकालेको छ। जितसँगै 10 खेलमा 25 अङ्क जोडेको चर्च वाइज शीर्ष स्थानमा उक्लिएको छ। पराजित खुमलटार समान खेलबाट 3 अङ्कका साथ 10 औं स्थानमा छ। साधु बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा चर्च वाइजलाई जित दिलाउन हिमबहादुर रमौली, सुनिल मगर, सुसन थापा मगर र अनिश दासले गोल गरे। अर्को खेलमा संकटा क्लबले साधु बाटो युथ क्लब विरूद्ध 2-0 गोलको जित निकालेको छ। जितसँगै 10 खेलमा 17 अङ्क जोडेको संकटा चौथो स्थान उक्लिएको छ। पराजित साधु बाटो समान खेलबाट 12 अङ्कका साथ 7 औं स्थानमा छ। संकटालाई जित दिलाउन सन्देश पौडेल र कृष्ण भण्डारीले गोल गरे। सीआईबी अतरियाले अर्जुन ट्रफीमा लगातार 2 जित हात पारेको छ। सोमबार सम्पन्न समूह बीको खेलमा अतरियाले क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौँलाई 86 रनले पराजित गरेको हो। जितसँगै अतरियाले 2 खेलबाट 4 अङ्क पुर्याएको छ। काठमाडौँले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ। अतरियाले दिएको 143 रनको लक्ष्य पछ्याएको काठमाडौँले 12.2 ओभरमा सबै विकेट गुमाउँदै 56 रन मात्रै बनाउन सक्यो। त्यसअघि पहिला ब्याटिङ थालेको अतरियाले निर्धारित 20 ओभरमा 8 विकेट गुमाउँदै 142 रन बनाएको थियो। अर्को खेलमा फ्रेन्च युथ क्लब डरेन्दुराले लगातार 2 जित दर्ता गरेको छ। धनगढ़ी स्थित फाल्पा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार फ्रेन्चले बोस्टन क्रिकेट झापालाई 77 रनले पराजित गर्यो। जितसँगै फ्रेन्च 2 खेलबाट 4 अङ्क जोडेको छ। यसअघि फ्रेन्चले डीसीए धनगढ़ीलाई हराएको थियो। बोस्टनले भने हारबाट प्रतियोगिताको शुरूआत गरेको छ। थाइल्याण्डले महिला त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी20 श्रृंखलामा लगातार 3 जित निकालेको छ। सोमबार किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा थाइल्याण्डले नेदरल्याण्डलाई 17 रनले पराजित गर्यो। जितसँगै 3 खेलमा 6 अङ्क जोडेको थाइल्याण्ड शीर्ष स्थानमा कायम छ। नेदरल्याण्डको 4 खेलबाट 4 अङ्क छ। यसअघि थाइल्याण्डले नेदरल्याण्डलाई 8 र नेपाललाई 4 विकेटले पराजित गरेको थियो। यता नेदरल्याण्डले नेपाललाई 20 र 15 रनले हराएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज सुदूरपश्चिम कर्णाली र लुम्बिनी तथा गण्डकी प्रदेशका पहाड़ी भागमा सामान्यतया बदली रही सोही प्रदेशका पहाड़ी भागका 1-2 स्थानमा हल्का वर्षा हुनुका साथै सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.3 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 4.3 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 20-22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:49 भयो भने सूर्यास्त भरि साँझ 5:47 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आज विश्व क्यान्सर विरूद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै 10-14 वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको निशुल्क खोप अभियान आजैबाट शुरू हुँदै आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि नपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। नेकपा माओवादी केन्द्रद्वारा नेताहरूको जिम्मेवारी हेरफेर। पाथीभरा मन्दिर क्षेत्रमा केबल कार निर्माणको विषयमा उत्पन्न विवाद समाधान गर्न सरकारी पक्ष र स्थानीय समूह बीच वार्ता। सिरियामा कार बम विस्फोट हुँदा 15 जनाको मृत्यु र मेक्सिको र क्यानेडालाई थप कर लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय 1 महिनाका लागि स्थगित। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। हवस् त, नमस्कार।